नमस्कार, कार्यक्रम पैसाका कुरामा स्वागत छ। म डिलु
अनि म मधुबनको। यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो भिरएफएम 98.6 र 102.7 मेगाहर्जमा। त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनमा पनि चाहेको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँले हामीलाई शनिबार साँझ 7 बजेपछि पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरालाई स्पोन्सर गरेको छ ज्योति विकास बैङ्कले। कार्यक्रममा अब भने हामी आज कार्यक्रममा समेटिने विषयवस्तुको झलक नै सुनौ न है डिलु।
हुन्छ नि मधुबन, त्यो सुनिसकेपछि हामी कार्यक्रमको बारेमा थप छलफल गरौला नि।
कार्यक्रम पैसाका कुरामा आज हामी वीरेन्द्रनगर 8 सुर्खेतका मदन पछाएको घर छलफल सुन्छौँ।
म अन्य व्यवसाय त गर्दिनँ होइन, कहिलेकाहीँ घरको खेती गर्ने काम गरिन्छ। खेती गर्दाखेरि सबैलाई सपोर्ट गर्नु पऱ्यो, बिदाको टाइम मिलाएर होइन, त्यस्तै शनिबारको छुट्टीमा गर्नु पऱ्यो, बिहान बेलुकी काम गर्नु पऱ्यो होइन।
पैसालाई कसरी सही सदुपयोग गर्न सकिन्छ भन्ने तरिका बारे बालबालिकाको भनाई।
गर्छु 20 रुपियाँ कापी किताब किन्नको लागि अनि झोला सोला किन्नको लागि आफूलाई खर्च, नास्ता खाने
अनि लघु कथा पनि कार्यक्रममा प्रस्तुत गर्छौँ। कार्यक्रममा हामीले आज समेटिने विषयवस्तुको झलक सुनिसकेपछि अब भने हामी कार्यक्रमको विषयवस्तुतर्फ लाग्छौँ।
अब हामी कार्यक्रम पैसाका कुरामा वीरेन्द्रनगर नगरपालिका 8 बस्दै आउनुभएका मदन पछाईको घर छलफल सुन्छौँ। मैले उहाँको घरमै पुगेर कुराकानी गरेकी छु।
पैसा चाहिँ सब थोक त होइन, आवश्यकता अनुसार चाहिँ पैसा चाहिन्छ।
तपाईँ पैसालाई चाहिँ कसरी लिनुहुन्छ?
पैसा एउटा साधन हो होइन, हामीले जतिखेर पनि प्रयोग गर्न सक्छौँ। हामीले पैसा भएन भने जुनसुकै चिजको पनि अपुग हुन्छ होइन। पैसालाई खासै आवश्यकताको रूपमा लिनुपर्छ, पैसा सब थोक हो भन्न चाहिँ मिल्दैन।
तपाईँले के गर्नुहुन्छ भनिदिनु।
पैसाको अब म जब गर्छु होइन, त्यो जबबाट मासिक तलब आउँछ, त्यसैले अब चलाउने हो।
चलाइरहँदा घर खर्च कति खर्च गर्नुहुन्छ, कति जति जम्मा गर्नुहुन्छ नि?
मेरो लगभग खर्च हुन्छ, घरमा पनि गर्नुपर्छ अनि होइन, सबैजनाले अब पारिवारिक मेन्टेन गर्नु पऱ्यो। हामी अब कमाउने मान्छेले त सबैजना हेर्नु पऱ्यो होइन, त्यही भएर सबै खर्च हुन्छ, अलिअलि बच्छ।
को को हुनुहुन्छ तपाईँको घरमा?
घरमा श्रीमती, छोरा, म भनौँ आफै, त्यसपछि बुवा, मम्मी, भाइ, बहिनी, लगभग 8 जति।
8 परिवार छ। 8 परिवारमा चाहिँ कसले के गर्नुहुन्छ परिवारका सदस्यले, र एकअर्कालाई चाहिँ कसरी तपाईँले त्यो कामका चाहिँ सम्मान गर्नुहुन्छ?
अब 8 अब गर्ने भनेको त अब सानो बच्चाहरू त पढ्ने नै भइगयो होइन, त्यसमा चाहिँ म अब ठुलो भएर पनि म पढ्ने नै परेँ। त्यो भएर चाहिँ अब पैसालाई म कसरी लिन्छु भन्दा होइन, कमाउनेलाई पैसाको बारेमा थाहा त हुन्छ, तर मेरो आफ्नै बुझाइ भने पैसा सबथोक नभएर आवश्यकता अनुसार चाहिँ खर्च गरिन्छ। त्यसमा घरको कामहरू बाँड्छ भन्ने कुरा बुवा मम्मीहरूले खेतीपातीतिर गर्ने हो एउटा कुरा, जस्तो म पढ्ने भए पढ्नेतिर भयो, अब ऊ चाहिँ श्रीमती अब आफ्नो कमाइ गर्ने, अब सानो ठुलो अब चाहिँ आफू सन्तुष्ट हुने जब छ, त्यसले गर्दा चाहिँ मलाई घर खर्च चलाउन मलाई त्यति चाहिन्न होइन, उसले आफै चलाउँछ अनि केही अब घर परिवारकोमा चाहिँ सदस्यको रूपमा बुवाले हेर्नुहुन्छ।
भनेपछि तपाईँको जागिर छ, अब अरू पनि आफ्नो व्यवसाय चाहिँ गर्नुहुन्छ, अन्य कुनै पेसामा पनि सम्बन्ध चाहिँ हुनुहुन्छ होइन, यति हुँदा हुँदै तपाईँको घर व्यवहार चाहिँ कसरी चाहिँ चलिरहेको छ अहिले?
म अन्य व्यवसाय त गर्दिनँ होइन, कहिलेकाहीँ घरको खेती गर्ने काम गरिन्छ। खेती गर्दाखेरि सबैलाई सपोर्ट गर्नु पऱ्यो, बिदाको टाइम मिलाएर होइन, त्यस्तै शनिबारको छुट्टीमा गर्नु पऱ्यो, बिहान बेलुकी काम गर्नु पऱ्यो होइन।
तपाईँहरू धेरैजना 8 परिवार छ, यसमा चाहिँ काम गर्दाखेरि अब बिदाको दिन होस् या अन्य दिनमा होस् होइन, कसरी चाहिँ काम फलानुले यो गर्नुपर्छ, उसले चाहिँ यो गर्नुपर्छ भनेर कसरी बाँडफाँड गर्नु?
हामीले सबैको सहकार्यमा गर्छौँ होइन, सासू ससुराले मेन यो काममा जाऊ ऊ काममा जाऊ भनेर सल्लाह गर्छन्, त्यही काम अनुसार काम गर्छौँ सबैजना मिलेर।
त्यसरी सल्लाह गरेर बाँडफाँड गरेर काम गर्दा चाहिँ कतिको सजिलो हुन्छ?
कामको कुरा गर्ने भने त मेरो काम पढाइबाइ गरेर केही पनि काम छैन है, किन भन्दा पहिलेदेखि काम नगरे भए पनि त्यो एउटा महत्त्वपूर्ण कुरा पनि हो एउटा कुरा, पहिलेदेखि मैले काम पनि गरेन, अब घरबाट अलिकति त्यही भएर सहकार्य अब आफ्नो मौखिक रूपमा जाने हो चाहिँ पऱ्यो भने त गरिहाल्ला, अहिलेसम्म चाहिँ त्यसरी गर्न परेको छैन।
जस्तै अब यो परिवार चलाउनका लागि घर परिवारको बिचमा चाहिँ अब सल्लाह त हुन्छ नै, र पनि कतिपय कुराहरू सल्लाह नगरी नहुने पनि हुन्छ, कतिपय अब एकै दिन मात्रै सल्लाह गरेर पनि अब हुन्छ, या त सधैँ जसो सल्लाह चाहिँ गर्नुहुन्छ तपाईँहरू परिवार चलाउनका लागि?
हामीहरू अब आवश्यक पर्ने काम सल्लाह पनि गर्छौँ होइन, आवश्यक नपर्ने आफूलाई थाहा भएको काम आफै पनि गर्छौँ। अब श्रीमान पढ्नुहुन्छ होइन, उता छोरा पनि पढ्छ, म पनि पढ्दैछु होइन, अब पैसा ठिकै हुन्छ, पढाइमा खर्च हुन्छ, अलिअलि बचेको पैसा घर परिवार चलाउनुपर्छ।
जस्तै परिवारका आठजना सदस्य भइरहँदा अब परिवारका सदस्यहरूको चाहिँ आवश्यकताको जस्तो पहिचान चाहिँ गर्नुहुन्छ कि हुँदैन तपाईँ?
गर्छौँ, किन नगर्नु? अब कसलाई के आवश्यकता पऱ्यो, कुन कुराको खाँचो छ, होइन त्यो सबै नै हामी त जेठो घाटो मान्छे पऱ्यौँ त दुइटैजना। अब अरू सबै सेना छन् होइन, पढ्दैछन् उनीहरू, कापी कलमदेखि लिएर लुगासम्मको खाँचो पर्छ उनीहरूलाई। अब ससुरा नभए बेला त हामीले गर्नु पऱ्यो त।
जस्तै परिवारका सदस्यहरूले मागेको कुरा हुन्छ नि, कतिपय कुराहरू अब तत्कालै पनि पुरा गरिदिनुपर्छ, कतिपय आवश्यकताहरू अलिक पछाडि पनि पुरा गर्नुपर्ने पनि हुन्छ, र त्यो आवश्यकताको पहिचान चाहिँ कसरी गर्नुहुन्छ?
अब आफू पढिन्छ, अब उता घरबाट आएको पैसा, अब श्रीमतीले अथवा बुवाले बनाउन समग्र रूपमा घर परिवारले पठाएको पैसा आफ्नै काममा सीमित हुन्छ। अब मैले उता के पो सहयोग गर्नु, अब बरु जाहिर खाएको थिएँ, सकेसम्म गरिहाल्ला, आफ्नो कमाइ भएपछि पनि गरिहाल्ला।
पढ्नुहुन्छ होइन, उहाँ कमाइ छैन अहिले, त्यही भएर हामीले त गर्नु पऱ्यो त।
भनेपछि घरमा नियमित जसो अब तपाईँले चाहिँ अब आठजनाको परिवारमा यसो परिवार सञ्चालनको विषयमा चाहिँ नियमित जसो छलफल चाहिँ गर्नुहुन्छ नि?
नियमित छलफल हुँदैन खासै, हामीलाई त्यो नियमित पनि गर्नु परेको छैन होइन, अहिलेसम्म कहिले काहीँ हो त्यस्तो खाँचो परे बेला मात्रै हो, नत्र आफै गर्छन् उहाँ। अनि मैले अब आफ्नो खर्चलाई अब यता श्रीमानलाई पढाउने अनि आफूले गर्ने, कहिले काहीँ घरमा कहिले काहीँ हेर्नुपर्छ,
खर्च घर परिवार चलाउनमै जान्छ होला, र अलिकति भए पनि केही त बच्छ, त्यो पैसा चाहिँ जम्मा गर्नुहुन्छ होला। यो जम्मा गरौँ, अब यो खर्च गरौँ भन्ने टाइपको सल्लाह चाहिँ हुन्छ कि हुँदैन तपाईँहरू बिचमा चाहिँ? कसले सल्लाह चाहिँ, कसको सल्लाह चाहिँ लाग्छ विशेष गरिकन?
हुन्छ, अब म त यस्तो होइन, श्रीमान कमाइ छैन, अलिक मैले कमाउँछु, मैले चाहिँ सोध्नुपर्छ होइन, उहाँलाई पनि सोध्नुपर्छ, उहाँ कमाइ भयो मलाई सोध्नुहुन्थ्यो होइन, मैले सोध्छु, दुइटैजनाको सल्लाह अनुसार नै हुन्छ।
भनेपछि निर्णय चाहिँ तपाईँ लिनुहुन्छ?
निर्णय अब त्यो हाम्रो पश्चिमेली संस्कार अनुसार भन्नुपर्दा होइन, जस्तो पुरुष प्रधानको कुरा पनि आउँछ यहाँ होइन, हरेक कुरामा जस्तै अब घर परिवारको मुख्य भूमिका खेल्ने बुवा नै हो, त्यसपछिको अब मुख्य भूमिका एउटा पोजिटिभ पक्ष पनि हो, र मैले पनि सहमति दिन्छु भनौँ। पढाइमा अब एउटा श्रीमतीकोले मात्रै त नपुग्ला होइन, पुगे त धेरै राम्रो कुरा, अहिलेसम्म जस पुगिरहेको छ भनौँ न, अब पुग नपुग बुवाबाट पनि हुन्छ लगभग, चाहिँ अहिलेसम्म सबै कुरा श्रीमतीकै जबले मलाई पुगे हुनाले अब एउटा गौरवको फिल हुन्छ भनौँ न,
मलाई खुसी लाग्छ, त्यस्तो केही लाग्दैन। अब श्रीमानले पढाउनुपर्छ, मैले काम गर्छु भन्ने त्यस्तो मलाई कहिले पनि लाग्दैन।
जस्तै परिवारका सदस्यहरूको आवश्यकताका सामानहरू किन्दाखेरि चाहिँ सल्लाह गर्दाखेरि अब सल्लाह त हुन्छ नै, यसमा चाहिँ किनमेल कसरी गर्नुहुन्छ तपाईँहरू?
अब आवश्यकताको सामान किन मैले सोध्छु होइन, उहाँ धेरै जस्तो आफै गर्नुहुन्छ, अब कहिले काहीँ आवश्यक पऱ्यो भने मैले सोध्छु के चाहियो भन्नु, म ल्याएर आउँछु भन्छु होइन, अब यो चाहियो भन्नुहुन्छ उहाँले भनेपछि म गएर ल्याउँछु, अथवा कहिले काहीँ म पैसा नगद दिएर पनि जान्छु होइन, तपाईँ यो ल्याउनु मलाई फुर्सद छैन, म अफिस हिँडिहालेँ भनेर पनि जान्छु। अब सल्लाहमा पनि ल्याइदिन्छौँ, अब के काम चाहियो, सानोतिनो तेल चिनीदेखि लिएर होइन, खानेकुराहरू के चाहियो, अब अरू आवश्यकता सबै नपरिपूर्ति गर्दाखेरि मैले त कहिले काहीँ गर्नुपर्छ, अब सोधेरै गर्छौँ।
अझ कमाउने मान्छेलाई सम्मान गर्नै पर्यो, बुवालाई सम्मान गर्नै पर्छ, आदर गर्नै पर्छ भन्ने हो।
र अब पैसाको कुरा गरिरहँदा पैसा चाहिँ यो हो, पैसालाई चाहिँ यसरी चाहिँ हामीले चाहिँ चलाउनु पर्छ, पैसाले हामीलाई चलाउने होइन कि पैसालाई हामीले यसरी चलाउनु पर्छ भन्ने चाहिँ तपाईँलाई के लाग्छ?
कुनै पनि समस्या समाधान गर्नुको लागि त पैसा त चाहिन्छ नै, अब पैसालाई हामीले त सही ठाउँमा सदुपयोग गर्नुपर्छ भन्ने धारणा एउटा मुख्य हो, जसमा हाम्रो अब कहाँ चलाउने भन्ने कुरा मेरो त के भन्दा पढाइमा जे लाग्यो त्यही हो, पढाइमा जति खर्च लाग्छ त्यसमै मेन्टेन गरिन्छ।
तपाईँले कहिले काहीँ घरबाट पैसा पठाइदिनुहुन्छ, सँगै त्यो पैसाबाट पनि अब तपाईँ पैसा त खर्च नै हुन्छ, ठिक्क पठाउनुहुन्छ भन्ने पनि हुँदैन, कतिपय अवस्थामा बढी पनि हुन्छ, त्यति बेला चाहिँ जम्मा गर्नुहुन्छ?
त्यस्तो त जम्मा गर्छ, अनि ठिक्कै पठाउँछन् भन्ने मेरो मैले कहिले पनि सोचिन्न, सकेसम्म बढ्ने आउँछ, सदुपयोग गर्न सकिन्छ अलिअलि भयो भने।
पैसा पठाइदिँदाखेरि उहाँको लागि पढाइ खर्च पठाइरहँदा जति हो त्यति मात्रै पठाउनुहुन्छ कि केही बढी पनि पठाउने गर्नुहुन्छ?
अब होइन, अब आफू पनि पहिला पढ्या मान्छे पढ्यो, भोगे मान्छे पढ्यौँ होइन, अब पढ्दाखेरि भोलि कुनै दिन समस्या आउँछ भनेर मैले खासै सोध्ने कति हालो के गरौँ भन्दिनँ होइन, मैले आफै आफ्नो मनमा नै ढङ्गले हालिरहेको हुन्छु होइन, अलि बढी नै हालिरहन्छु, कति यो महिनामा कति आवश्यक पऱ्यो त होइन, त्यहाँभन्दा 1-2 हजार बढी नै हालिरहेको हुन्छु उहाँलाई, किनभने चाहिँ पढ्दाखेरि पैसा थोरै हुने हो भने चाहिँ एउटा मानसिक टेन्सन पनि हुन्छ, मसँग पैसा छैन मलाई पठाउँथ्यौँ होइन, उहाँले पनि आफ्नो बचत गरिराख्नु भएको छ, अब खर्च गर्नुहुन्न धेरै ठिकै छ, अब खातामा बज्ने त हो, बचे पनि होइन भने चाहिँ खर्च भए पनि अब पढाइमा जान्छ भन्ने हिसाबले म धेरै हाल्छु।
तपाईँको बच्चा बच्ची कति छ?
बच्चा एउटा अहिले 6.5 वर्ष भयो, ऊ अहिले अब अन गयो होला, पढ्न त अब सरकारी नै हो, अहिले चाहिँ अब इङ्ग्लिस मिडियम लागू गरेको छ होइन, त्यो भएर चाहिँ अलिकति अहिलेको सिचुएसन अनुसार अब के अरे इङ्ग्लिस मिडियम भनेपछि सबैको प्राथमिकता चाहिँ त्यसमै हुन्छ।
भनेपछि तपाईँलाई घर परिवार चलाउन सँगै श्रीमानलाई पढाउन छोरालाई पढाउनलाई पनि त्यस्तो आफूले दुःख गरिरहँदा पनि त्यस्तो दुःखको चाहिँ महसुस हुँदैन कहिले?
मैले दुःख गरिरहँदा पनि दुःख महसुस हुँदैन, किनभने चाहिँ पछि आउने आधार हो नि त यो त। अब जाने आधार भइदिए भए त दुःखको महसुस हुन्थ्यो होला, मैले मात्रै कमाउँछु सबैजना अब एसआरएम गर्छन् होइन ऊ गर्छन् भनेर हुन्थ्यो होला। अब यो पढाइ खर्च भनेको त आउने माध्यम पनि हो पछिको, त्यही भएर खासै मलाई दुःख हुँदैन।
घरको मुख्य मान्छे अब हुने मनै भनौँ पछिको लागि, त्यसको लागि अहिले जस्तो श्रीमतीले पैसा हालिरहेछ अनि पुग्न पुगी भनिसक्यो, बुवाले पैसा हालिदिनु भएको छ जति सकिन्छ आफ्नो अनुसार मेरो खर्च अनुसार, त्यो अनुसार अब मैले पर्छ यसको चाहिँ के तिर्नैपर्छ, यसको गुण तिर्ने चाहिँ पैसा तिर्नुपर्छ भन्ने होइन यो। त्यो भएर अब पछि जाहिर खाइएला, अब नखाइए पनि अब आफ्नो कमाउने त माध्यम केही न केही होला। फरक त हुन्थ्यो अब के अरे आफू जाहिर खाएको भए होइन, अब बुवालाई चाहिँ त्यसरी चाहिँ कमाउन जानुपर्छ भन्ने एउटा त्यो माध्यम कमाउन सकिन्थ्यो भन्ने हो। तर आफ्नो शरीरले काम गरुन्जेलसम्म चाहिँ हुन त म छोराले पालेर पनि चाहिँ बुवाहरूलाई सम्भव नहुने कुरा होइन, सँगै सहयोग गरिने हो। अब आफ्नो शरीर चलुन्जेलसम्म चाहिँ जोसुकैले आफ्नो पाखुराहरू चलाउँछ, तर चाहिँ जागिर खाइदिएको भए अब बुवाको त्यो तनाव अलिक कम हुन्थ्यो होला, श्रीमतीको त्यो अब के अरे प्रेसर त हुन्छ नै त्यो कम हुन्छ होला भन्ने लाग्थ्यो क्या। कहिले काहीँ पुगेन भने बुवाबाट पनि पठाइदिनु भन्ने कुरा हुन्छ होइन।
आजलीको जमाना अनुसार परिस्थिति अनुसार चल्नु पनि गाह्रै हुन्छ, पैसा भएन भने चाहिँ हरेक कुरा अब सँग अलिक गाह्रो नै हुन्छ, त्यही भएर पैसा पनि हुनैपर्छ होइन। पैसा छ भन्नैमा सबै कुरा पुग्दैन, सबै थोक हुनु पऱ्यो, माया ममता पनि हुनु पऱ्यो, त्यसमा घरको रिलेसन पनि राम्रो हुनु पऱ्यो। मसँग पैसा छ, घरको रिलेसन राम्रो छैन, श्रीमानको माया छैन भनेपछि त्यसले पनि काम गर्दैन होइन। सबै कुरा त मैले पैसा पनि कमाइरहेको छु, सबैको माया ममता पनि लिइरहेको छु, श्रीमानको पनि माया साथ सपोर्ट पाइरहेको छु भनेपछि त्यो राम्रो हुन्छ होइन। मलाई त्यही लाग्छ, पैसा नभई नहुने चिज त होइन, त्यही पनि आवश्यकता परिपूर्ति गर्नको लागि पैसा आवश्यक छ।
हजुर, तपाईँको भविष्य सुरक्षित गर्न ज्योति विकास ब्याङ्कले ल्याएको छ ज्योति बम्पर बचत खाता। अधिकतम ब्याज दर 8.75%, विदेशी मुद्रा सटैमा विशेष छुट, मोबाइल ब्याङ्किङ, एटिएम, एबिबिएस, सी आसपास जस्ता विभिन्न सुविधाहरू निशुल्क। ज्योति विकास ब्याङ्क, मोर देन अ ब्याङ्क।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा कार्यक्रम पैसाका कुरा सुनिरहनु भएको छ। यतिन्जेल हामीले वीरेन्द्रनगर सुर्खेतमा बस्दै आउनुभएका एकजना व्यक्तिको घर छलफल सुनिसकेका छौँ। अब भने हामी कार्यक्रममा एउटा लघुकथा सुन्छौँ। लघुकथा लिएर आउँदै हुनुहुन्छ साथी विद्या निर्दोष पहाडी।
डाक्टर रविन्द्र समीरको दाबीका सिक्रीहरू शीर्षकमा लेखिएको लघुकथा यसरी सुरु हुन्छ। ऊ मैले जन्माएको छोरो हो, तसर्थ उसले मैले रोजेकी केटीसँग विवाह गर्नुपर्छ। उसकी आमाले हकदाबी पेश गरिन्। ऊ मेरो छोरो हो, उसले मैले भनेको विषय पढेर घर पाक जागिर खानुपर्छ। उसका बाबुको भिटो थियो यो। ऊ हाम्रो नातेदार हो, तसर्थ उसले हामीले भनेअनुसार व्यवहार चलाउनुपर्छ। आफन्तहरूको यस्तै दावी थियो। ऊ मैले पढाएको विद्यार्थी हो, उसले मेरो उपदेश मान्नुपर्छ। शिक्षकको आशय यस्तो थियो। ऊ मैले बचाएको बिरामी हो, उसले मेरो कुरो काट्नु हुँदैन। चिकित्सकको दैवी प्रकृतिको तर्क थियो। ऊ हामीसँग खेलेको पढेको साथी हो, उसले हाम्रो सल्लाह मान्नुपर्छ। साथीहरूको अधिकार जस्तै अडान थियो। ऊ मेरो ऋण खाएर पढेको मान्छे हो, उसले मेरो नै जग्गा खरिद गर्नुपर्छ। साहुको सामन्ती रबाफ पनि कम थिएन। ऊ हामीले सहयोग गरेको मान्छे हो, उसले हाम्रो पार्टीलाई नै भोट दिनुपर्छ। प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर नेताहरूको ढिपी थियो यो। तेरो आफ्नै अस्तित्व छ, तैँले आफ्नो बुद्धि विवेक र इच्छा अनुसार आफ्ना गतिविधिहरू स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउनुपर्छ। यो दाबी कसैको पनि थिएन। यो दाबी कसैको पनि थिएन। दाबीका सिक्रीहरू शीर्षकमा लेखिएको लघुकथा मैले तपाईँको माझमा राखेँ। सृजनाका डोपहरूको बसाइमा हामी सृजनाका डोपहरूको बसाइमा तपाईँसँग छौँ। तपाईँका लागि यताबाट निकै मिठा साहित्यिक सृजनाहरू राखिरहेका छौँ। यसै क्रममा अर्को लघुकथा म राख्दैछु, विनोद खड्काको लेख्नुभएको पापको घैँटो शीर्षकमा लेखिएको विनोद खड्काको लघुकथा पापको घैँटो अबको बालोमा। आमाले कथा सुरु गर्नुभयो। एकादेशमा एउटा ठाउँ थियो जहाँ केही बलिया मान्छेहरू बस्थे। उनीहरू दुष्ट र झुठा थिए। ती बलिया मान्छेहरूलाई आफ्नो पेसामा जस्तो मन लाग्ने त्यस्तै गर्ने छुट थियो। तिनीहरूको साना कर्मचारीदेखि राजनीति गर्ने ठूला नेताहरूसम्म राम्रो पहुँच थियो। कर्मचारी र नेताहरू तिनका गुलाम जस्तै थिए। तिनैका आडमा उनीहरू कुनै पनि खाले नराम्रा कामहरू गर्न डराउँदैनथे। कालो व्यापारी घिउमा बोसो मिसाउँथ्यो। बजारमा सामानको अभाव हुने बित्तिकै आफ्ना सामानहरू गोदाममा नै लुकाउँथ्यो अनि किन्न आउनेलाई अतिरिक्त मूल्यका साथ पछाडिका ढोकाहरूबाट बेच्ने गर्थ्यो। साँझमा सरकारी अधिकारीहरू मदिरा सेवन गरेर त्यो कालो कामलाई सेतो बनाइदिन्थे। केही सरकारी कर्मचारीहरू भूमाफियासँग मिलेर हुँदै नभएको जग्गा पनि किनमेज गराइदिन्थे, या त सक्कली जग्गा धनीहरूलाई पनि आफ्नै जग्गाहरूबाट बेदखल गरिदिन्थे। पिस्तुल बन्दुक बोक्ने केही फटाहाहरू सर्वसाधारणको सम्पत्ति लुट्थे, धावा बोल्थे। समातिएका एकाध फटाहरू पनि साँझसम्म राजनैतिक नेताहरूको आग्रहमा छुटकारा पाएर आफ्नो कामको निरन्तरताका लागि फर्किसकेका हुन्थे। लुट, हत्या, अपहरण जस्ता सामाजिक अपराधको सञ्जालमा जनताहरू पिल्सिरहेका थिए। सकेका पलायन हुन्थे, नसकेका त्यसैमा पिल्सिरहन्थे। सरकारी बिजुली अड्डाहरू चाहिँदो बिजुली नदिए पनि मासिक शुल्क उठाउन डराउँदैनथे। जसरी गुण्डाहरू व्यापारीहरूसँग थरकारे हप्ता उठाउँथे, राजनैतिक नेताहरू सत्तालिसा र दुराचारीको दीर्घ रोगले ग्रस्त भएका कारण त्यो ठाउँको विकास दशकौँदेखि रोकिएको थियो। जनताहरू एउटै आशामा बाँचेका थिए कि पापको घैँटो एक दिन फुट्नेछ। अरू त निदाइसकेछन्। कान्छोले सोध्यो, पापाको घैँटो फुट्यो त आमा? पापको घैँटो फुट्यो त आमा? आमाले जवाफ दिन, फुट्ला नि कुनै दिन।
कार्यक्रम पैसाका कुरामा आज वीरेन्द्रनगर नगरपालिकामा भेटेका केही बालबालिकालाई आजैबाट बचत गर्ने बानी बसाल्ने हो भने भोलिका दिनमा के फाइदा हुन्छ भनी सोधेका छौँ। सुनौ न उनीहरूको भनाई है त।
हुन्छ, सुनौ न उनीहरूको भनाई।
गर्छु 20 रुपियाँ। कापी किताब किन्नको लागि अनि झोला सोला किन्नको लागि आफूलाई खर्च, नास्ता खाने। हामीहरू मम्मी ड्याडी नहुनुखेरि पनि आफूलाई खानुको लागि पैसा जम्मा गर्छौँ। पछि केही सामान किन्नको लागि पनि सजिलो हुन्छ, त्यसैले हामीहरू पैसा जम्मा गर्छौँ।
हामीलाई कपी किताब किन्न अनि कपडा किन्न अनि साथीलाई सहयोग गर्न चाहिन्छ, खाजा खान। त्यही भएर अनि हामी दिनकै जम्मा गर्छौँ, खुत्रुकेमा थोरै थोरै 10-20।
कपी किताब किन्नको लागि चाहिन्छ र कहिले कोही बिमारी छ भने पनि चाहिन्छ, त्यसैले पैसा जम्मा गर्नुपर्छ। कोही साथीहरू बिरामी छ भने नि चाहिन्छ भाइ, त्यही भएर पैसा जम्मा गर्नुपर्छ।
दिनको पैसा जम्मा गरिया हुन्छ, त्यो पैसाले पछि हामीलाई केही चाहियो भने हामी कतै इमर्जेन्सी चोटपटक पर्यो भने हामीलाई पैसा आवश्यकता पर्छ। जो मैले पैसा जम्मा गर्छु त्यही आवश्यकता पर्छ। केही कपी किताब कहिले किन्नु पर्यो, घर पैसा भएन भने पनि हामीलाई त्यतिखेर पनि चाहिन्छ पैसा। त्यसैको लागि हामीले धेरै किसिमको समस्या पर्न सक्छ, आफ्नो साथीहरू पनि पर्न सक्छ, आफूलाई पनि पर्न सक्ने, आफ्नो घरमा पनि पर्न सक्छ। त्यसैले हामीले पैसा जम्मा गर्नुपर्छ।
म बचत दिनको 20 रुपियाँ गर्छु बचत। त्यो पछि हामीलाई केही चोटपटक लाग्यो भने इमर्जेन्सी चाहिन्छ, हामी काफी कलम किन्नको लागि पनि चाहिन्छ, त्यसैले हामीले पैसा बचत गर्नुपर्छ। के हामीलाई आवश्यकता पर्यो भने चाहिन्छ, हामीले बिहान बेलुका नास्ता खान पनि चाहिन्छ, आफ्नो साथीहरूलाई सहयोग गर्न सकिन्छ। आफूलाई लाउन लुगा किन्नको लागि पनि आवश्यकता पर्छ, आफूलाई केही आफू कहीँ जानु पर्यो भने चाहिन्छ, साथीलाई सहयोग गर्न चाहिन्छ।
यो सँगै आजलाई कार्यक्रम पैसाका कुराको समय सकिन लाग्यो। कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला। कार्यक्रम मन परे साथीभाइलाई सुन्न भन्नुहोला, मन नपरे हामीलाई खबर गर्नुहोला। त्यसका लागि ठेगाना हो रेडियो कार्यक्रम पैसाका कुरा, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज, रेन्द्रनगर 8 इटाम सुर्खेत।
यदि तपाईँ हामीलाई फोनबाट पनि प्रतिक्रिया दिन सक्नुहुन्छ, त्यसका लागि हाम्रो फोन नम्बर हो 0883-522-445 वा 98-585-3335 पनि फोन गर्न सक्नुहुन्छ। यदि तपाईँसँग कुनै पनि यस्तै कथा छन् भने हामीसँग बाँड्न सक्नुहुन्छ। तपाईँ हामीलाई फोन गर्नुहोस्, हामी तपाईँसँग कुराकानी गर्न तपाईँसँगै आउनेछौँ। यदि तपाईँ हामीभन्दा टाढा हुनुहुन्छ भने हामी तपाईँसँग पैसाका कुराको अन्तिम हप्ताको कार्यक्रम पैसाका कुरा खुनिन कार्यक्रम लिएर आउँछौँ। त्यसमा तपाईँले प्रत्यक्ष आफ्नो अनुभव हामीलाई बाँड्न सक्नुहुन्छ।
यति बेलासम्म कार्यक्रम पैसाका कुरा सुनेर साथ दिनुभयो, त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता नयाँ कथाका साथमा हामी फेरि आउनेछौँ। तबसम्मका लागि कार्यक्रम पैसाका कुराबाट म डिलु
अनि म मधुबन पनि बिदा हुन्छु।
नमस्कार।